الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدًا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إنا نحن نزلنا عليك القرآن تنزيلا فاصبر لحكم ربك ولا تطع منهم آثما أو كفورا واذكر اسم ربك بكرة وأصيلا ومن الليل فاسجد له وسبحه ليلا طويلا صدق الله مولانا العظيم. ہمارے اندر ایمان کتنا مضبوط ہے اور کتنا کمزور ہے اس کو پہچاننے کا ایک طریقہ حدیث شریف میں آیا ہے. اتنا آسان طریقہ ہے کہ ہر آدمی خود پہچان سکتا ہے کہ میرے ایمان کی کیا حالت ہے. حدیث پاک کا خلاصہ ہے، جب کوئی تم نیکی کا کام کرو، اچھا کام کرو اور تم کو خوشی ہوئے تو سمجھو کہ تمہارے اندر ایمان ہے. کوئی نیکی کا کام کرو، اچھا کام کرو اور تمہیں خوشی ہو تو سمجھو اپنے اندر ایمان ہے. گناہ کا کام ہو جائے، منکر ہو جائے، برائی کا کام ہو جائے اور اس کی وجہ سے دل کے اندر بے چینی آوے، دل میں تکلیف آوے کہ میں نے اپنے اللہ کو ناراض کیا، میں نے غلط کام کیا، برا کام کیا، یہ بے چینی آوے تو سمجھ لو کہ اپنے اندر ایمان ہے. یہ ایک بہت آسان اپنے ایمان کو ناپنے کا طریقہ ہے، اس کو آپ ہمیشہ یاد رکھیں کہ جب بھی نیک کام کرے، ابھی مثلاً فجر کی نماز پڑھی تو دل میں خوشی ہو کہ الحمدللہ میں نے فجر کی نماز جماعت کے ساتھ ادا کی، کتنی بڑی خوشی کی بات ہے تو سمجھو ہمارے اندر ایمان ہے. اللہ نہ کرے کوئی گناہ ہو گیا، کسی کی غیبت سنی، غیبت کر ڈالی تو اس سے طبیعت میں بے چینی اور تکلیف ہو کہ میں نے گناہ کیا تو سمجھو ہمارے اندر ایمان ہے. بعض اللہ کے نیک بندے تو یہ فرماتے ہیں کہ جب آدمی گناہ کرتا ہے اسی وقت پر اس کا ایمان अंदर से ये आवाज लगाता है कि तू कुछ बुरा कर रहा है, तू गलत कर रहा है, तू रॉन्ग कर रहा है, कि अंदर से ईमान की आवाज निकलती है और आदमी फौरन रुक जावे कि मैं गलत बात कर रहा हूं, गुनाह की बात कर रहा हूं, गंदी बात कर रहा हूं, फौरन रुक जावे और जितना हो गया उस पर अल्लाह से माफी मांगे। ये ईमान है। अल्लाह न करे अगर उल्टी बात हो जाए तो समझो हमारा ईमान बिल्कुल डाउन हो चुका है, बिल्कुल नीचे गिर चुका है, अब उसको ऊपर लाने की जरूरत है। उल्टा हो जाए क्या मतलब? आदमी को गुनाह करने में खुशी हो रही, गलत काम करने में खुशी हो रही, गुनाह करना अच्छा लगे, तो समझो कि ईमान का पावर बिल्कुल डाउन हो गया है, बिल्कुल नीचे हो गया। जैसे हम मोबाइल में देखते रहते हैं कि बैटरी लाल आ गई तो हम कहते हैं जल्दी चार्जिंग करो, जल्दी चार्जिंग करो, वरना मोबाइल बिल्कुल बंद हो जाएगा, बंद हो जाएगा बिल्कुल। बस गुनाह करने के ऊपर दिल के अंदर तकलीफ न हो, बेचैनी न हो, दिल में बुरा न लगे, बल्कि गुनाह में मजा आए, अच्छा लगे, तो समझो कि हमारे ईमान की बैटरी बिल्कुल आखिरी इस पर आ गई है, अब उसको चार्ज कराने की जरूरत है। और नेक काम करके आदमी को कोई खुशी नहीं होती, बल्कि बाज मरतबा अल्लाह न करे नेक काम करना आदमी को भारी लगता है, बोझ लगता है आदमी को नेक काम करना, तस्बीह पढ़नी है भारी लगता है, तिलावत करना है भारी लगता है, नमाज बाजमात पढ़ना है भारी लगता है, और गलत काम बहुत अच्छे लगते हैं, गुनाह के काम बहुत अच्छे लगते हैं, तो समझो कि हमारा ईमान बिल्कुल नीचे आ गया है, बिल्कुल नीचे, अब उस ईमान को मजबूत करने की जरूरत है। तो ये आप एक कसौटी, ये है ईमान मापने की लेबोरेटरी। ऐसे बेचारे शुगर के पेशेंट लोग खून में शुगर देखते रहते हैं, कितना शुगर हुआ, डाउन हुआ, अप हुआ, तो ये मैंने आपको हमारा ईमान मापने की एक लेबोरेटरी बतला दी कि ईमान कैसे मापोगे। तो कहा नेक काम करो और खुशी होवे, अच्छा लगे, अल्लाह का शुक्र अदाओ, अल्लाह तूने ये नेक काम करने की तौफीक दी, तो समझो हमारा ईमान है, ईमान में पावर है। गुनाह करने के ऊपर बुरा लगे, बेचैनी होवे, और गुनाह के बाद फौरन इस्तिगफार करे, समझो हमारे अंदर ईमान है। ये बहुत बड़ी ईमान मापने की लेबोरेटरी है। मोमिन हर काम नमाज के साथ जोड़ के करता है, हर काम नमाज से जुड़ा हुआ रहता है। हदीस शरीफ में आया कि 7 या 8 किस्म के लोगों को अल्लाह ताला कयामत के दिन अपने अर्श के साये में जगह देंगे। कयामत के दिन कोई साया नहीं होगा। और एक रिवायत की तफसीर के मुताबिक सूरज 1 माइल दूर होगा हमारे सर के ऊपर से, यानी 1.5 किलोमीटर दूर होगा। आज ये साइंटिस्ट लोग जो गिनती करते हैं उस एतबार से 33 लाख माइल से ज्यादा सूरज दूर है, 33 लाख माइल से ज्यादा दूर सूरज है। लेकिन कितनी गर्मी लगती है गर्मी के मौसम में, तो 1 माइल दूर होगा तो कितनी गर्मी लगेगी, अल्लाह उस दिन की गर्मी से मेरी आपकी हिफाजत फरमाना है। और एक रिवायत, उस रिवायत का दूसरा मतलब ये है कि जैसे कि सुरमे की सलाई होती है, कितनी होती है, 2.5 इंच की, 3 इंच की सलाई होती है, का सूरज इतना ऊपर होगा, यानी बिल्कुल सर के ऊपर होगा, इससे अंदाजा लगाओ कितनी गर्मी होगी। का कयामत के दिन की इतनी गर्मी में कोई साया नहीं होगा, अल्लाह के अर्श का साया होगा। अब खास लोगों को अल्लाह ताला अपने अर्श के साये में जगा देंगे। उसमें एक किस्म के आदमी कौन है, जिनका दिल मस्जिद में लगा हुआ रेवे, जिनका दिल नमाज में मस्जिद में लगा हुआ रेवे, नमाज में मस्जिद में जिनका दिल लगा हुआ रेवे, ऐसे लोगों को अल्लाह ताला अपने अर्श के साये में जगा देंगे। फजर की नमाज पढ़ी तो मस्जिद में देखते देखते गया, जोहर कितने बजे हैं, जुमा कितने बजे हैं, आज मेरे काम का शेड्यूल किया है, निज़ाम किया है, मैं जोहर कहाँ पढ़ूंगा। फिर जोहर वक्त पर पढ़ ली, जोहर पढ़ी, असर कितने बजे हैं, आज मेरे काम की तरतीब के एतबार से मैं असर कहाँ पढ़ूंगा, असर पढ़ ली वक्त के ऊपर। फिर असर के वक्त देखे मगरिब का वक्त कितने बजे हैं, कहाँ मुझे मगरिब पढ़नी है, कहाँ जमात मिलेगी मुझे, मगरिब पढ़ ली, फिर ईशा पढ़ ली, पूरा जहन नमाज में लगा हुआ रह गया। कारोबार में है कभी के नमाज कहाँ पढ़ूंगा, कौन सी मस्जिद में मिलेगी, नौकरी पर है नमाज कहाँ पढ़ूंगा, नमाज कहाँ मिलेगी मुझे, हर वक्त मोमिन का जहन नमाज में, कामकाज का निज़ाम भी नमाज के साथ जुड़ा होगा। कोई आदमी कहे कि मुझे दोपहर में आपको मिलना है तो क्या जवाब देवे, मैं मरकज मस्जिद पे जोहर पढ़ता हूँ, आप भी वहाँ पढ़ लो, नमाज बाद अपने मिल लेंगे। कोई आदमी कहे कि रात को ज़रा काम है, मैं ईशा की नमाज जामे मस्जिद में पढ़ता हूँ, आप भी ईशा जामे मस्जिद में पढ़ लो, नमाज पढ़ के मिल लेंगे अपने। पूरा निज़ाम नमाज से जुड़ा हुआ, ये मोमिन की शान है कि भाई खाना खाना है तो कब खाएंगे, जोहर पहले खाएंगे, जोहर बाद खाएंगे, शाम की चाय कब पिएंगे, असर पहले पिएंगे, असर के बाद पिएंगे, रात का खाना कब खाएंगे, मगरिब बाद खाएंगे, ईशा के बाद खाएंगे। जिंदगी का पूरा निज़ाम नमाज के साथ हमारा जुड़ा हुआ रहे, नमाज के साथ हमारा लगा हुआ रहे, ये है वो आदमी कि जिसका दिल मस्जिद में नमाज में लगा हुआ रहे, ऐसे आदमी को अल्लाह ताला कयामत के दिन अपने अर्श के साये में जगह अता करेंगे। इसीलिए अगर ये कैफियत है हमारे अंदर तो अल्लाह का शुक्र अदा करो, और ये कैफियत नहीं है तो अपने अंदर पैदा करो कि हर वक्त नमाज का फिक्र, हर वक्त नमाज का फिक्र, जहाँ हो नमाज का ध्यान, हमारा कामकाज, हमारा शेड्यूल नमाज के साथ, भाई निकाह तय करने हैं तो कब निकाह होगा, तो कहा जोहर की नमाज में, असर की नमाज में, मगरिब की नमाज में, पूरा जिंदगी का निज़ाम हमारा नमाज के साथ जुड़ा हुआ हो। ये है कि आदमी का दिल नमाज में मस्जिद में लगा हुआ है, ऐसे लोगों को अल्लाह ताला कयामत के दिन अपने अर्श के साये में जगह अता करेंगे। कितने प्यारे वो मुसलमान हैं। हदीस शरीफ में बहुत बड़ी बात फरमाई, कदर करने की बात है। हदीस में आता है फर्ज नमाज के बाद अल्लाह ताला मोमिन की एक दुआ जरूर कबूल फरमाते हैं। फर्ज नमाज के बाद अल्लाह ताला मोमिन की एक दुआ जरूर कबूल फरमाते हैं। अब आदमी जल्दी जल्दी में भी मस्जिद में आवे, जल्दी जल्दी जाना तो जरा सी दुआ तो मांग के जाओ, जरा सी दुआ, फर्ज नमाज के बाद एक दुआ अल्लाह ताला बंदे की जरूर कबूल फरमाते, कितनी बड़ी बात है, कितनी बड़ी अल्लाह ताला की नियामत है। हमारे बुजुर्गों में से एक बहुत बड़े ताबेई फरमाते हैं कि कुरान में अल्लाह ताला ने दो बातों का हुक्म दिया, अनिश्कुर ली वली वालिदैक, अल्लाह का शुक्र अदा करो, माँ बाप का शुक्र अदा करो, अल्लाह ने पैदा किया, ईमान वाला पैदा किया, अल्लाह ने सेहत तंदुरुस्ती दी, कितनी अल्लाह की नेमत, اس نعمت کا شکر ادا کرو. اور ماں باپ نے محنت سے بڑا دیا ان کا شکریہ ادا کرو. یہ اللہ کا قرآن میں حکم ہے. انشکر لی ولی والدیک, میرا بھی شکر ادا کرو ماں باپ کا شکر ادا کرو. تو کہا دونوں کا شکر کیسے ادا ہوگا؟ اس کا آسان طریقہ بتلایا کہ پانچ وقت کی نماز پڑھو, اللہ کا شکر ادا ہوگا. اور ہر نماز کے بعد ماں باپ کے لیے دعا کر دو تو ماں باپ کا شکریہ ادا ہو جائے گا. پانچ نماز پڑھو اللہ کا شکر ادا ہوگا, اور پانچ نماز پڑھ کے ماں باپ کے لیے دعا کر دو ماں باپ کا شکریہ ادا ہو جائے گا. اور چھوٹی سی دعا سے ماں باپ کے لیے بہت بڑی دعا ہو جائے گی. چھوٹی سی دعا بھی یاد کر لو, قرآن دعا ہے. اتنی سی دعا مانگنی ہے, رب ارحمہما کما ربیانی صغیرا. دیکھو کتنی چھوٹی سی دعا ہے, رب ارحمہما کما ربیانی صغیرا. اے اللہ میرے ماں باپ پر رحم کرو جیسے کہ میں بچہ تھا اور یہ ماں باپ میرے پر مہربانی کرتے تھے, شفقت کرتے تھے. ایک سیکنڈ کی دعا ہے, قرآن کی دعا ہے, رب ارحمہما کما ربیانی صغیرا. اتنی دعا مانگ لو. تو کہا پانچ وقت کی نماز پڑھی اللہ کا شکر ادا ہو گیا, نماز کے بعد ماں باپ کے لیے دعا کر دی ماں باپ کا شکریہ ادا ہو گیا. دین کا بنیادی علم ہر مسلمان کے لیے سیکھنا فرض ہے. دین کا بنیادی علم ہر مسلمان کے لیے سیکھنا فرض ہے. دین کا بنیادی علم میں کیا آتا ہے؟ عقیدے, ایمان, ایمان مجمل, ایمان مفصل. یہ ہر مسلمان کے لیے فرض ہے. اللہ ایک ہے, اللہ کے ساتھ عبادت میں کوئی شریک نہیں, تمام نبی حق ہے, اور آخری نبی حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم پر ہمارا ایمان ہے, حضور کی شریعت پر ہم عمل کرتے ہیں, فرشتے حق ہے, چار بڑی بڑی آسمانی کتاب ہے, تورہ ہے, زبور ہے, انجیل ہے, قرآن ہے, اس کے علاوہ چھوٹی چھوٹی آسمانی کتابیں ہیں. آدم علیہ السلام پہلے نبی ہے, آخری نبی محمد مصطفیٰ صلی اللہ علیہ وسلم ہے. یہ عقیدہ ہو گیا, ایمان ہو گیا. مرنے کے بعد زندگی ہے, فرشتے ہیں, حساب کتاب ہے, جنت جہنم ہے. یہ عقیدے, اس کا علم ہمارے لیے فرض ہے. ساتھ میں وضو کیسے کرنا, غسل کیسے کرنا, نماز کیسے پڑھنا, اس کے مسئلے سیکھنا, یہ فرض ہے ہمارے واسطے. وضو کرنا سیکھو, نماز پڑھنا سیکھو, غسل کرنا سیکھو. یہ سب بڑے بڑے مسئلے جاننا, جس کو کہتے ہیں پرائمری پراتھمک اسلامی باتیں سیکھنا, یہ فرض عین کے درجے میں آتا ہے. آپ کو معلوم ہے اسکول الگ الگ طریقے کی ہوتی ہے. ایک پراتھمک ساڑھا پرائمری اسکول, دوسری ہوتی ہے ہائی اسکول, تیسری ہوتی ہے کالج, پھر ہوتی ہے یونیورسٹی. تو یہ پراتھمک باتیں میں آپ کو کہہ رہا ہوں, پرائمری باتیں اسلام کی. سرکار نے بھی پرائمری شکشن کو کمپلسری کیا ہے, پراتھمک شکشن فرجیات. تو اسلام کی پراتھمک باتیں, بنیادی باتیں, پرائمری باتیں, اس کا علم جاننا ہر مسلمان کے لیے فرض عین ضروری ہے. اور میرے دینی بھائیوں, اللہ کا ذکر کرنے والے بنو, خدا کا ذکر کرنے والے بنو. ذکر بہت ضروری ہے. قرآن میں اللہ تعالیٰ نے کتنی آیتوں میں حکم دیا, کتنی آیتوں میں, یا ایھا الذین آمنوا اذکروا اللہ ذکرا کثیرا. اے ایمان والو، اللہ تعالیٰ کا ذکر بہت زیادہ کرو، خوب ذکر کرو، صبح شام کی تسبیح یہ پہلا نصاب ہے، صبح شام کی تسبیح پہلا نصاب ہے، اور بہت آسان ہے، 10 منٹ کا کام ہے، صبح کی تسبیح شام کی تسبیح، میں آپ کو آسان ترتیب بتاؤں تسبیح پوری کرنے کی، لیکن ذکر کرنے کی عادی بن بہت ضروری ہے. آج ہم لوگ ذکر میں غفلت بہت کرتے ہیں. پہلی تسبیح ہے سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر، 100 مرتبہ، 100 مرتبہ صبح میں، شام 100 مرتبہ شام کو. دوسری تسبیح ہے درود پاک کی. اب درود پاک اللہ توفیق دیوے موقع دیوے تو نماز والا درود پڑھو، جس کو ہم درود ابراہیمی کہتے ہیں، بہت بہترین درود شریف ہے، تمام درود میں افضل درود ہے جو ہم نماز میں پڑھتے ہیں درود ابراہیمی. اور اگر اتنا لمبا درود پڑھنے کا ٹائم نہ ملے تو چھوٹا سا درود شریف 100 مرتبہ پڑھ لو، چھوٹا سا درود شریف وصلی اللہ علی النبی محمد، اتنا چھوٹا درود بھی حدیث میں آیا ہے، اتنا چھوٹا سا وصلی اللہ علی النبی محمد. فضائل درود میں حضرت نے 25 درود کے سیگے نقل کیے ہیں، اس میں 25 نمبر والا جو درود ہے وہ سب سے چھوٹی سائز کا ہے. آپ فضائل درود میں نکال کے دیکھ لیں، وہاں تو حضرت نے یہ نقل کیا ہے وصلی اللہ علی النبی الامی، وصلی اللہ علی النبی الامی. تعلیم دھیان سے سنا کرو تو تعلیم میں بہت ساری باتیں فضائل اعمال میں حضرت نے عجیب عجیب علم کا خزانہ جمع کیا ہے، بشرطیکہ دھیان سے ہم تعلیم کرے اور دھیان سے تعلیم سنیں، بہت ضرورت ہے اس کی. تو فضائل درود میں جو 40 سیغے ہیں 15 تحیات کے اور 25 درود کے، اس میں 25ویں نمبر پر یہ درود نقل کیا ہے وصلی اللہ علی النبی الامی، اور اسی کی تخریج میں یہ ہے وصلی اللہ علی النبی محمد. کتنا چھوٹا سا درود شریف ہے، 100 مرتبہ پڑھنے میں 2-3 منٹ لگے گی، 100 مرتبہ پڑھنے میں 2-3 منٹ لگے گی. اور استغفار، حدیث میں آتا ہے کہ صحابہ نے ایک مرتبہ گھینا تو نبی کریم صلی اللہ علیہ وسلم نے ایک مجلس میں 100 مرتبہ کیا پڑھا، رب غفر لی وتب علی انک انت التواب الرحیم، رب غفر لی، اے اللہ میرے گناہ معاف کر دیجئے، وتب علیہ میری توبہ قبول کر لیجئے، انک انت التواب الرحیم. یہ زبردست استغفار ہے، رب غفر لی وتب علیہ انک انت التواب الرحیم. ایک مجلس میں نبی پاک صلی اللہ علیہ وسلم نے 100 مرتبہ پڑھا، صحابہ نے گنا اس کو. یہ پڑھو بہت اچھا، اور بھی استغفار بہت سارے آئے، استغفر اللہ الذی لا الہ الا هو الحی القیوم واتوب الیہ، یہ بھی استغفار ہے، استغفر اللہ ربی من کل ذنب واتوب الیہ. بہت سارے استغفار حدیث میں آئے ہیں، کوئی بھی استغفار 100 مرتبہ پڑھنے کی عادت ڈالو. اور آخری درجہ کم سے کم میں آپ کو بتلاؤں، کم سے کم اتنا پڑھ لو، استغفر اللہ استغفر اللہ استغفر اللہ استغفر اللہ استغفر اللہ استغفر اللہ. یہ پڑھتے پڑھتے دھیان کیا ہو، اللہ معاف کر دو، اللہ معاف کر دو، اللہ معاف کر دو، استغفر اللہ استغفر اللہ استغفر اللہ. 2 منٹ میں 100 مرتبہ ہو جائے گا، صرف 2 منٹ میں 100 مرتبہ. یہ 3 تسبیح ہمارا پہلا نصاب ہے، آپ تجربہ کر کے دیکھ لو، 10 منٹ صبح میں 10 منٹ شام کو، 3 3 تسبیح. اللہ تعالی ہمارے پیدا کرنے والے، उनको याद करने के लिए सुबह में 10 मिनट, शाम को 10 मिनट बहुत आसान सौदा है, बहुत आसान सौदा है। इसीलिए ये तरतीब जहन में रखो और रोजाना 100 मरतबा इस्तिगफार की आदत बनाओ, 3 तस्बीह सुबह की, 3 तस्बीह शाम की। और देखिए फजर के बाद पढ़ो, असर के बाद पढ़ो, बहुत अच्छा। लेकिन अगर उस वक्त नहीं पढ़ सके तो जवाल तक में पढ़ो, 10 बजे 11 बजे 9 बजे दुकान पर चलते फिरते। अब तो डिजिटल तस्बीह है, कितना आसान है, रास्ते में चलते चलते भी आप पढ़ लोगे आसानी से। असर के बाद पढ़ो तो बहुत अच्छा, वरना मगरिब बाद पढ़ो, ईशा के बाद पढ़ो, सोने से पहले पढ़ो, लेकिन तस्बीह पूरी करो, बहुत जरूरी है अल्लाह ताला का जिक्र है करना। हजरत मूसा और हारून दोनों अल्लाह के नबी, अला नबीना वालेही मुस्सलातु वस्सलाम, दीन की दावत लेके फिरौन के पास जा रहे हैं। फिरौन के पास दीन की दावत लेकर गए, जब गए तो अल्लाह ताला ने कुछ हिदायत बयान फरमाई, खुद अल्लाह ताला है। हमारे यहाँ जमातें जाती है तो साथी लोग रवानगी की हिदायत बयान करते। आप सोचो कि दो नबी दीन की दावत, ईमान की दावत लेकर फिरौन के दरबार में जा रहे हैं और अल्लाह उनको हिदायत दे रहे हैं। उन हिदायत में एक बात क्या फरमाई, वला तनिया फी जिक्री, वला तनिया फी जिक्री, ए मूसा और हारून तुम फिरौन के पास दावत लेके जा रहे हो, लेकिन मेरे जिक्र में सुस्ती मत करना, जिक्र में सुस्ती मत करना, कमी मत करना। ये जिक्र हमारी दावत के लिए रूहानी ताकत है, ताकत। हजरत जी मौलाना मोहम्मद इलियास साहब रहमतुल्लाह अलैह सुबह सादिक के वक्त तहज्जुद के बाद वो 12 तस्बीह का जिक्र पूरी कर लेते थे, 13 तस्बीह हजरत की मुकम्मल हो जाती है सुबह सादिक के वक्त पर। हम वो नहीं कर सके तो कम से कम सुबह में 3 तस्बीह, शाम में 3 तस्बीह। नियत करो कि मौत तक तस्बीहात की पाबंदी करेंगे, कहो इंशाअल्लाह, बहुत जरूरी है तस्बीहात की पाबंदी, इससे एक रूहानी ताकत मिलेगी। आजकल साथी लोग शिकायत करते हैं, वसवसे बहुत आते हैं, दिल नहीं लगता। जिक्र चालू करो, तस्बीहात की पाबंदी करो, इंशाअल्लाह ये सारे वसवसे दूर हो जाएंगे, सारे वसवसे। हमारे यहाँ गुजराती में कहते हैं खाली घर में भूत आता है, जो घर बंद पड़ा रहता है वहाँ भूत घुसता है। ये दिल खाली रहेगा तो शैतान के वसवसे अंदर घुसेंगे, शैतान के वसवसे घुसेंगे। अगर जिक्र करेंगे तो शैतान के वसवसे दिल में नहीं आएंगे, अल्लाह का ध्यान आएगा तो शैतान के वसवसे दिल में नहीं आएंगे। कितनी जबरदस्त तस्बीह, आप जरा सोचो तो सही, ईमान कितना ताजा होता है। सुबहान अल्लाह, अल्लाह की जात हर एक से पाक है, वल्हम्दुलिल्लाह सारी तारीफ अल्लाह के लिए, वल्लाहु अकबर अल्लाह सबसे बड़े, ला इलाहा इल्लल्लाह अल्लाह के सिवा कोई इबादत के लायक नहीं, सुबहान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर। इतनी 4 बातें आदमी अपने दिल में जमा के पढ़े तो ईमान मजबूत हो जावे, ईमान पावरफुल हो जावे। एक हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जद्दीदु ईमान को, अपने ईमान को नया करो, नया। जैसे घर पुराना हो जाता है ना तो घर में बात होती है, रिनोवेशन करने का है, रिपेयरिंग करके मेंटेनेंस करके नया करने का है। तो ईमान भी पुराना हो जाता है, बासी हो जाता है, डाउन हो जाता है। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जद्दीदु ईमानकुम, तुम्हारे ईमान का रिनोवेशन करो, ईमान को ताजा करो, ईमान को नया करो। तो सहाबा ने पूछा, कैफ नुजद्दिदु ईमानना, हम अपने ईमान को कैसे ताजा करेंगे? तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, کہ اللہ تعالیٰ کا کلمہ لا الہ الا اللہ زیادہ سے زیادہ پڑھو، اس سے تمہارا ایمان تازہ ہو جائے گا. کیا کلمہ پڑھو گے؟ لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ. خود نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا اس مبارک کلمے کی برکت سے جتنا زیادہ پڑھو گے، جتنا زیادہ پڑھو گے اتنا تمہارا ایمان تازہ اور فریش ہو جائے گا. اب صبح میں 100 مرتبہ پڑھ لیا، شام کو 100 مرتبہ پڑھ لیا، تو انشاءاللہ ایمان ہمارا مضبوط رہے گا. دینی بھائیوں، مسلمانوں کا اکرام کرنا سیکھو. اکرام میں ایک بات ذہن میں رکھ لو ہمیشہ کے لیے، حدیث سن لو اکرام کے بارے میں. ایک حدیث، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اپنی زبان سے، اپنے ہاتھ یعنی اپنے کام سے کسی کو تکلیف مت پہنچاؤ. المسلم من سلم المسلمون من لسانه ویده. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا المسلم، پکا مسلمان کون، کامل مسلمان کون، کا جو اپنی زبان سے یعنی اپنی بات سے اور اپنے ہاتھ سے یعنی اپنے کام سے دوسرے کو سلامت رکھے، کسی کو تکلیف نہ دے، یہ ہے پکا ایمان والا. یہ اکرام کا ضروری درجہ ہے، اکرام کا ضروری درجہ ہے جو ہر مومن میں ہونا چاہیے کہ اپنی بات سے، اپنے کام سے کسی کو تکلیف نہ پہنچے. یہ ہے اکرام کا ضروری درجہ. بعد میں سارے درجات ہیں، دوسرے سارے درجات ہیں، بیمار ہو خدمت کرو، بھوکے ہو کھلاؤ، اکرام کرو خدمت کرو، یہ سارے دوسرے درجات ہیں. یہ ضروری درجہ اکرام کا کہ اپنی زبان سے، اپنی بات سے، اپنے ہاتھ سے، اپنے کام سے کسی کو تکلیف مت دو، سلامت رکھو، یہ ایمان کا ضروری درجہ. نیت بھی کرو، کوشش بھی کرو، اللہ سے دعا بھی کرو، اے اللہ میری بات سے، میرے کام سے کسی کو تکلیف نہ ہوئے، کسی کو تکلیف نہ ہوئے، اس کی نیت رکھو دل میں، کوشش کرو، دعا کرو کہ اللہ میری ذات سے، میرے کام سے کسی کو تکلیف نہ پہنچے. اور دینی بھائیوں، ہر کام اللہ کے لیے کرنے والے بنو. اخلاص کا خلاصہ کیا؟ اللہ کو راضی کرنے کے لیے کام کرنا. ایک منافق گروپ تھا، وہ دکھلاوے کے لیے کرتے تھے. یراؤن الناس ولا یذکرون اللہ الا قلیلا. دکھلاوے کے لیے کام کرتے تھے، لوگ دیکھے کہ میں اتنا زیادہ تلاوت کرتا ہوں، صدقہ کرتا ہوں، خیرات کرتا ہوں، نماز پڑھتا ہوں، اتنا زیادہ میں وقت لگاتا ہوں، لوگ دیکھے. یراؤن الناس، یہ منافق گروپ تھا. ایسے منافق گروپ کے لیے اللہ نے فرمایا جہنم میں سب سے نیچے ہوں گے، سب سے نیچے. ان المنافقین فی الدرک الاسفل من النار. سب سے نیچے جہنم میں منافق ہوں گے. اللہ ان کی عادتوں سے ہماری حفاظت فرمائے. ہم کام کریں گے اللہ کے واسطے، اللہ کو راضی کرنے کے واسطے، اللہ کو خوش کرنے کے واسطے. قل ان صلاتی ونسکی ومحیائی ومماتی للہ رب العالمین لا شریک لہ. اعلان کر دو نبی جی، میری نماز اللہ کے لیے، میری قربانی اللہ کے لیے، میرا جینا مرنا میرے اللہ کے واسطے. ہر کام اللہ کے لیے کرنے والے بنو. یہ اخلاص اپنے اندر پیدا کرنا ہے تو ہمارا عمل اللہ کے یہاں قبول ہوگا. جو عمل اللہ کے لیے وہ قبول ہوگا، اس کی ثمرات اچھے ہوں گے، برکات اچھے ہوں گے. جو عمل دوسروں کو دکھانے کے لیے ہوگا اس میں کچھ نہیں ہوگا. اور اپنے اندر یہ صفات پیدا کرو، دین کے لیے وقت فارغ کرنا سیکھو. آج ہم کیا کہتے ہیں کہ بیوی بچوں کو بازار لے کے جانا ہے، بیوی بچوں کو لے کر کے گھومنے جانا ہے، بیوی بچوں کو ہاسپٹل لے جانا ہے. سب کے لیے ہمارے پاس وقت ہے، دین کے لیے بھی وقت لگاؤ. دین کے لیے وقت دینے کی عادت بناؤ. دین کے لیے بھی میرا وقت ہو کہ بھائی قرآن پڑھنے کے لیے میں کتنا وقت دیتا ہوں، تسبیحات کے لیے کتنا وقت دیتا ہوں، نماز مجھے سیکھنی ہے، نماز صحیح کرنی ہے، وضو صحیح کرنا ہے، غسل سیکھنا ہے، مسائل سیکھنے ہیں، اس کے لیے مجھے گھر سے باہر جانا ہے، تو میں کتنا وقت دین سیکھنے کے لیے لگا رہا ہوں. اپنی زندگی کے ٹائم میں سے اللہ کے دین کے لیے بھی وقت فارغ کرو، یہ بہت ضروری. جب ہم کھانے کے لیے، سونے کے لیے، گھومنے کے لیے، سب چیزوں کے لیے وقت نکالتے ہیں، تو اللہ کے لیے، اللہ کے دین کے لیے بھی ہمارا وقت لگے. اللہ تعالی ہم سب کو اس کی توفیق عطا فرمائے. اللہ ہمارا ایمان مضبوط فرمائے. نماز سے اللہ ہمارا دل لگا دے رہے. نماز سے دل لگ جاوے. ضروری علم سیکھو، ذکر کے پابند بنو، اپنی ذات سے کسی کو تکلیف مت پہنچاؤ، ہر کام اللہ کے لیے کرو، اور اللہ کے لیے اور اللہ کے دین کے لیے وقت فارغ کرنا سیکھو. بخاری شریف میں حدیث ہے، نبی پاک صلی اللہ علیہ وسلم کا ایک وقت ایسا ہوتا تھا کہ حضور کی بیوی بھی اس وقت میں حضور کے پاس نہیں جاتی تھی، حضور کی بیوی بھی نہیں، یعنی وہ وقت اللہ کا وقت، اللہ کے ساتھ دل لگانے کا وقت، اللہ کے سامنے دعا کا وقت، ذکر کا وقت، اللہ کے دھیان کا وقت. ام المؤمنین سے روایت ہے، حضور کی پاک بیوی سے، کہ وہ وقت حضور کا ایسا ہوتا تھا کہ کوئی حضور کے پاس جاتا نہیں تھا، حضور اور اللہ، اللہ اور حضور. بس ہماری زندگی میں بھی ایسا وقت ہونا چاہیے. اللہ ہمیں اس کی توفیق اور سعادت عطا فرمائے. اللہ ہمیں اپنا بنا لیوے. اللہ ہمیں ذکر کرنے والا بنا دیوے، دعاؤں کا اہتمام کرنے والا بنا دیوے، اور اللہ ہم سب سے راضی ہو جاوے. الحمدللہ رب العالمین، اللهم صل وسلم وبارك على سيدنا محمد وعلى آله وأصحابه وعلى من تبعهم بإحسان إلى يوم الدين. يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ، ہمارا ایمان اور یقین جیسا آپ چاہتے ہیں ایسا بنا دیجئے. ہر نوع کے ارتداد سے اے اللہ ہماری اور ہماری قیامت تک آنے والی اولاد کی حفاظت فرماؤ. جتنے مسلمان بھائی بہن مرتد بن گئے اے اللہ، ان سب کو دوبارہ ایمان عطا فرماؤ. ہدایت کی ہوائیں پورے عالم میں چلا دیجئے. ہر انسان اور ہر جن کو ایمان عطا فرما دیجئے. نماز کا دھیان ہمیں عطا فرماؤ، نماز کا اہتمام عطا فرماؤ، دین کا صحیح علم سیکھنے کی توفیق عطا فرماؤ، ذکر شکر کی کثرت عطا فرماؤ، ہر مومن کے اکرام کی توفیق عطا فرماؤ. ہماری زبان اور ہمارے عمل سے کسی کو تکلیف نہ ہو. اے اللہ، ایسی پیاری زندگی عطا فرماؤ، ہر عمل آپ کے لیے کرنے کی توفیق عطا فرماؤ. اے اللہ، زندگی کے اوقات کو آپ کے لیے قبول فرماؤ. اے اللہ، یہ اوقات اور زندگی تو گزر جائے گی، لیکن جو وقت آپ کے لیے، آپ کے دین کے لیے لگ جائے گا، اے اللہ، وہ جنت میں لے جانے کا ذریعہ بنے گا. ہماری زندگیوں کو، ہمارے اوقات کو، ہماری صلاحیتوں کو، ہماری مال دولت کو، جو کچھ آپ نے دیا ہے ان سب کو اے اللہ موت تک اپنے دین کے لیے قبول فرما لیجئے، موت تک اپنے دین کے لیے قبول فرماؤ، زندگی کی آخری سانس تک اپنے دین کی مقبول خدمات کی ہمیں سعادت عطا فرماؤ، اے اللہ ہمیں ایمان والی موت اپنے وقت پر عطا فرماؤ، بری موت سے حفاظت فرماؤ۔ نبی پاک صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرماؤ، نبی پاک صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ، اے اللہ ہمارے اس کہنے سننے کو بے انتہا قبول فرماؤ، اپنی رضا کا ذریعہ فرماؤ، اس پر عمل کی اور دوسروں کو پہنچانے کی توفیق عطا فرماؤ۔ وصلی اللہ وسلم علی سیدنا محمد وعلی آلہ وصحبہ اجمعین، سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين۔